फिर आप देखिए कि आयत नंबर 75, आयत नंबर 75, और यहां से जो है अब एक और मजमून जो है वो शुरू होता है, क्योंकि अब सूरत वाकया इसका इख्तिताम है, और इख्तिताम पर अल्लाह रब्बुल इज्जत हम सबको एक खास पैगाम देते हैं। इस पैगाम में अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं, आयत नंबर 76 से लेकर एंड तक, आखिर तक एक ही बात है जो हम सबके नाम है, और वो बात ये है कि अल्लाह रब्बुल इज्जत जो बात शुरू में की थी, आगाज जिससे किया था कि कयामत वाकया होकर रहेगी, अब दोबारा उसी सिलसिले में जो है वो दलील दी जा रही है, और दलील इतने जबरदस्त अंदाज में दी जा रही है कि 75 से लेकर 96 तक कुरान की अजमत और शैतानी छूत उसका जिक्र है कि कुरान अजीम है और शैतान उसको छू नहीं सकते, तो कुरैश को डराया गया कि इस अजीम नेमत की न शुक्री न कदरी मत करो, पर न तुम्हारा अंजाम भी वही होगा जो कि दूसरों का हुआ। और ये एक बहुत बड़ी हकीकत है कि इंकार करने वाले जो हैं जब कयामत आएगी तो क्या होगा, पकड़े जाएंगे, तो वहां पास कौन होंगे, नंबर वन कौन होंगे, सबकत ले जाने वाले जो मुकर्रबीन हैं, और फिर असाबुल यमीन जो हैं वो पास हो जाएंगे, और फिर दूसरा जिक्र असाबुल शिमाल का जो के कुफ्र करने वाले हैं। तो आप देखिए, फला उक्सिमु बिमवाकिन नुजूम, फला उक्सिमु, पस मैं कसम खाता हूं। अब आप देखिए कि यहां पर जो ये बात कही गई कि यूं आपको नजर आ रहा है ला लाम अलिफ ला कि नहीं, कि पस नहीं मैं कसम खाता हूं ना, लेकिन मुफस्सरीन ने यहां पे ला के मानी ये किए हैं कि ला जायदा है, ला जायद है, ये ताकीद के लिए आया है, ये नहीं के लिए नहीं, बल्कि क्या है, अल्लाह रब्बुल इज्जत फरमा रहे हैं फला उक्सिमु, बस मैं कसम खाता हूं बे मवाके इन नुजूम, मवाके मवाके जो है ये वका से है, वोकाफ ऐन, और मवाके यहाँ पे गिरने की जगह, गुरूब होने की जगह, और मुराद है सितारों के गुरूब होने की जगह, कि पस नहीं मैं कसम खाता हूं आसमान के सितारों के गुरूब होने की जगहों की। और एक और ये भी है कि इससे मुराद सितारों की गुरूब होने की जगह नहीं है बल्कि मताले हैं, जहां से सितारे जो हैं वो तुलू होते हैं। और हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह उन्होंने फरमाया कि नजूम से मुराद तो नजूमुल कुरान है, नजूम नजम की जमा है, सितारे के मानी में भी आता है, और किस्तवार जो चीज कोई दी जाए तो उसकी थोड़ी थोड़ी अदायगी को भी नजम कहते हैं, तो किस्तवार थोड़ी थोड़ी करके हमें क्या दिया गया, कुरान दिया गया। तो अब्दुल्ला बिन अब्बास रजी अल्लाह उन्होंने नजूम से मुराद नजूमुल कुरान लिया, ये थोड़ा थोड़ा कुरान मजीद नाजिल हुआ, फरिश्ते लोहे महफूज से लेकर आते रहे, इन नजूम और अक्सात की किस्तों की कसम खाकर अल्लाह ताला ने कहा कि ये कुरान जो किस्तों में नाजिल हुआ, थोड़ा थोड़ा करके नाजिल हुआ, मैं इसकी कसम खाता हूं। तो वैसे यूं अगर आप देखें तो इसके मारूफ मानी क्या है के सितारों की कसम खाई गई है, और दूसरे मानी क्या लिए गए कि इसमें कुरान की कसम खाई गई है, कि नुजूम से मुराद कुरान की वो आयतें हैं जो थोड़ी थोड़ी करके नाजिल होती रहीं। अब सवाल ये पैदा होता है कि अल्लाह ताला ने सितारों की कसम खाई या कुरान की आयात की, ये कसम क्यों खाई, कसम इसलिए खाई कि कुरान कोई कहानत नहीं है, कोई शायरी नहीं है, क्योंकि सितारों के गिरने की कसम खाकर ये बात कही गई कि ये कुरान इज्जत वाला है, और सितारों के तुलू और गुरूब होने से मुराद सितारों की मंजिलें के चलते रहते हैं, सितारे सितारे मदार की तरफ तुलू होते हैं तो फिर गुरूब होने की तरफ, तो अल्लाह रब्बुल इज्जत जो हैं सबके सामने ये बात को वाजे कर रहे हैं कि वो रब जो कि सितारों को चलाने वाला है, जो सितारों को जो है वो तुलू करने वाला है, गुरूब करने वाला है, उसी रब ने जो है वो कुरान نازل کیا ہے. تو یہ قرآن جو ہے یہ معمولی کتاب نہیں ہے. اور جس طرح سے ستارے جو ہیں ان کا عمل ہمیں کیا بتاتا ہے کہ ستارے فنا کی طرف ہیں, طلوع ہونے کے بعد غروب ہوتے ہیں, بالکل اسی طرح سے اس پوری کائنات کا اگر آپ مشاہدہ کریں تو یہ فنا کی طرف ہے. تو فنا کا مشاہدہ کرنے سے کیا بات پتہ چلتی ہے کہ ہم سب محتاج ہیں اور ہم سب جو ہے وہ اللہ کی طرف جا رہے ہیں. تو کیا کرنا چاہیے, پھر ہمیں جو ہے وہ آخرت کی تیاری کرنی چاہیے. کیونکہ ستارے جب غائب ہو جاتے ہیں تو ستارے چلتے بھی ہیں, گردش بھی کرتے ہیں, پھر غائب بھی ہو جاتے ہیں. تو اس میں جو غور و فکر کرنے والے لوگ ہیں نا ان کے لیے بہت بڑی دعوت ہے. کیا دعوت ہے کہ کوئی قادر مطلق ہے, کوئی بہت بڑی ہستی ہے, علیم ہے, حکیم ہے, جو اس کائنات پر کنٹرول کر رہی ہے. فلا اقسم بمواقع النجوم, پس میں قسم کھاتا ہوں ڈوبنے والے ستاروں کی. اور آپ نے یاد رکھنا ہے کہ یہاں پہ جو ایک مفسرین کی رائے کیا ہے کہ لام جو ہے یہ زائدہ ہے. اور بہرحال یہ بعض نے اس کا ترجمہ نہیں کا بھی کیا ہے, وہ کہتے ہیں فلا اقسم بمواقع النجوم کا معنی یہ ہے پس نہیں میں قسم کھاتا ہوں تاروں کے مواقع کی. تو پھر نہیں کس معنی میں ہے, وہ کہتے ہیں کہ بات وہ نہیں ہے اہل مکہ جو تم سمجھے بیٹھے ہو, بلکہ کیا تم تو اس کو شاعری یا کہانی سمجھتے ہو, لیکن قرآن جو ہے یہ اللہ کا کلام ہے. اور پھر قسم جس بات پر کھائی گئی اگلی آیات اس پر دلالت کرتی ہیں, کیا وَإِنَّهُ لَقَسَمٌ لَّوْ تَعْلَمُونَ عَظِيمٌ. پھر فرمایا بے شک یہ قرآن, ہو کی ضمیر قرآن کے لیے ہے, بے شک یہ قرآن کیا ہے, لَقَسَمٌ البتہ قسم ہے, لَوْ تَعْلَمُونَ عَظِيمٌ اگر تم جانو تو بہت بڑی, کہ اگر تمہیں علم ہو تو یہ قرآن کی قسم جو ہے یہ بہت بڑی قسم ہے, کوئی عام بات نہیں ہے, یہ بہت بڑی قسم ہے. اور پھر اس کے بعد اسی بات کی اہمیت ایسے بتائی کیسے, انہو لقرآن کریم, بے شک یہ قرآن جو ہے یہ کریم ہے. قرآن فلان کے وزن پر بہت زیادہ پڑھی جانے والی کتاب. اور دوسری بات کیا کہی کہ یہ قرآن جو ہے یہ کریم ہے. اہل مکہ قرآن مجید کا مذاق اڑاتے تھے, شاعری کہانت اور سحر کے نام سے اس کو یاد کرتے تھے. اور اللہ تعالیٰ نے ان کی باتوں کو رد کرتے ہوئے یہ بات بتائی کہ جو کتاب رسول اللہ صلی اللہ علیہ وسلم پیش کر رہے ہیں یہ عام کتاب نہیں ہے, لقرآن کریم, یہ بڑی رتبے والی کتاب ہے. کرم سے آپ یاد رکھیں کثیر النافع بھی اور اس کے ساتھ عمدہ بھی, کیونکہ انگور کی بیل کے لیے کرم کا لفظ استعمال کیا جاتا ہے. پھر آپ کو یہ بات بھی پتا ہوگی کہ سورۃ بروج میں اللہ تعالیٰ کہتے ہیں کہ قرآن مجید کیسی کتاب ہے, بل ہوا قرآن مجید, بڑی بزرگی والا کلام ہے, فی لوح محفوظ, لوح محفوظ میں ہے. قرآن مجید ایسی کتاب ہے جو لوح محفوظ کے اندر ہے اور شیطین اور کوئی بھی جو ہے اس تک رسائی حاصل نہیں کر سکتا. تو قرآن مجید عام کتاب نہیں ہے, یہ بڑی بلند و بالا کتاب ہے, یہ بڑی رتبے والی ہے, یہ بڑی بہترین کتاب ہے, اللہ تعالیٰ نے اس کو نازل کیا ہے. پھر اس کے بعد جو ہے آپ دیکھیے کہ یہاں پہ بھی کہا کہ فی کتاب مکنون, کہ یہ قرآن مجید جو ہے وہ کہاں پہ ہے, کتاب محفوظ میں. تو یہاں پر کیا صیغہ استعمال کیا گیا, کتاب. اور آپ دیکھیے کہ کتاب کے لیے بھی جو استعمال کیا گیا تو کیا ہے, کتاب کسے کہتے ہیں, لکھی ہوئی چیز کو کہتے ہیں نا. تو بعض لوگ یہ کہتے ہیں کہ یہ کسی کو کہا گیا کہ یہ ایک بلند پایا قرآن ہے. اس کے معنی کیا ہے کہ بلند پایا قرآن ہے, یہ فی کتاب مکنون, یہ محفوظ کتاب میں ثبت ہے. تو گویا کہ یہ لوح محفوظ کتاب سے مراد وہ کتاب مکنون جس میں تمام کتابیں جو ہیں نا محفوظ ہیں. تو لوح محفوظ اسے کے معنی میں یہ لیا گیا کہ یہ ایسی کتاب سے یہ قرآن کو لیا گیا ہے جو کہ مکنون, مکن کسے کہتے ہیں, چھپی ہوئی چیز کو, محفوظ. جس تک کسی کی رسائی نہیں ہو سکتی. قرآن مجید جو ہے وہ نازل ہونے سے پہلے بھی اللہ تعالیٰ کے ہاں لوہے محفوظ میں تھا، کتاب مکنون میں تھا، اس کے اندر کوئی رد و بدل نہیں کر سکتا، کوئی مخلوق کے اندر یہ قدرت نہیں ہے، یہ قوت نہیں ہے کہ وہ قرآن مجید تک جو ہے وہ پہنچ سکے. تو یہ کیا ہے؟ یہ اللہ تعالیٰ کی قدرت اور کرشمہ ہے، یہ اللہ تعالیٰ کی علم اور قدرت کا اظہار ہے کہ اس نے اتنی عظیم اور اتنی خوبصورت کتاب جو ہے وہ محمد صلی اللہ علیہ وسلم پر نازل کی. لا یمسہ الا المطہرون، نہیں چھو سکتے اس کو مگر مطہرون. تو مطہر جو ہے یہ واحد ہے اور مطہرون جو ہے یہ جمع ہے، اور مطہرون یہاں پہ اسم مفعول ہے کہ وہ جن کو پاک کر دیا گیا یا پاک کیے ہوئے. یہ بات بتائی جا رہی ہے کہ قرآن مجید جو ہے نہ ہاتھ لگائیں اس کو مگر مطہرون. اب سوال یہ پیدا ہوتا ہے کہ یہاں اس سے کیا مراد ہے، مطہرون سے مراد جو ہیں وہ کون لوگ ہیں؟ اس حصے میں جو ہے وہ علماء کی زیادہ تر تعداد میں، صحابہ تابعین اور مفسرین کی ایک بڑی جماعت میں مطہرون سے مراد فرشتے لیے ہیں، کیونکہ فرشتے جو ہیں وہ پاک ہیں، وہ معصوم ہیں، اور فرشتے جو ہیں بس وہ ہی قرآن تک پہنچ سکتے ہیں، باقی کیونکہ وہ پاک ہیں اور کوئی قرآن تک نہیں پہنچ سکتا. مثلاً آپ دیکھیں سورۃ عبسہ کی آیت بھی اس کی دلیل ہے، فی صحف مکرمہ مرفوعۃ مطہرہ بأیدی سفرہ کرام بررہ. تو کیا بات پتہ چلتی ہے اس سے بھی کہ کتاب مکنون ہے، قرآن مجید چھپا ہوا ہے، محفوظ ہے، اور اب قرآن مجید جب فرشتوں کے ذریعے اللہ تعالیٰ نے دنیا میں بھیجا تو اس کو ایسا نہیں تھا کہ بیچ میں شیطان آ جاتے یا جن آ جاتے تو اس میں سے آ کر قرآن میں سے کچھ لے لیتے اور پھر کسی کاہن کے دل پر نازل کر دیتے. تو یہاں پہ مطہرون سے مراد جو ہے اس کے کیا معنی ہے کہ یہ قرآن مجید لوح محفوظ میں مکنون ہے، محفوظ ہے، اور پاکیزہ فرشتے وہاں سے لاتے ہیں اللہ کے حکم سے، پھر رسول اللہ صلی اللہ علیہ وسلم تک پہنچاتے ہیں. تو وہاں سے لانے سے لے کر رسول اللہ تک پہنچانے تک یہ جو شیاطین ہیں یہ بیچ میں دسترس نہیں کر سکتے، یعنی کہ اس میں سے کچھ لے اڑیں یا اس میں کوئی چیز ڈال دیں اور ان کی دسترس کی وجہ سے پھر وہ جو ہے کچھ اس میں ملاوٹ ہو جائے. تو یہ ہے مکنون بھی اور دوسرا مطہرون. اچھا دوسرے اس کے معنی یہ ہیں کہ قرآن کے جو مضامین ہیں اور جو مطالب ہیں یہ وہ لوگ جو کفر اور شرک کرنے والے ہیں ان کے دل تک قرآن کے مضامین جو ہیں وہ نہیں پہنچ سکتے، رسائی نہیں ہو سکتی. تو وہ لوگ جن کے خیالات گندے ہیں، جو قلب سلیم رکھتے ہی نہیں ہیں، تو قرآن کے بلند پایا جو مضامین ہیں، جو مطالب ہیں، ان تک رسائی نہیں حاصل کر سکتے. جیسے مثلا اگر کوئی برتن خود ہی بہت زیادہ گندا ہو، بہت زیادہ گندا ہے، خراب ہے، اب آپ اس میں بہت اچھی سی کوئی چیز ڈالنا چاہتی ہیں تو جب تک برتن صاف نہ کیا جائے تو چیز نہیں ڈالی جا سکتی. تو دل کے برتن کو کفر اور شرک کے خیالات سے اور غلط جو افکار ہیں ان سے صاف کرنا چاہیے، پاک کرنا چاہیے، پھر قرآن سمجھ میں آئے گا. بغیر کسی تعصب کے قرآن کو پڑھیں تو پھر قرآن سمجھ میں آتا ہے. پھر اس کے ایک تیسرے معنی بھی بیان کیے گئے ہیں، اور تیسرے معنی جو ہیں وہ یہ ہیں کہ قرآن کریم کو صرف پاکیزہ لوگ ہی چھو سکتے ہیں یا چھونا چاہیے، مثلا مشرک اور ناپاک لوگ جو ہیں انہیں نہیں چاہیے کہ وہ قرآن کو جو ہے وہ ہاتھ لگائیں. تو ان کو انہیں چھونے سے پہلے کیا کرنا چاہیے، جیسے جو بھی ناپاک ہیں تو وہ قرآن کو جو ہے وہ ہاتھ نہیں لگائیں. اچھا اس سلسلے میں آپ پھر ایک بات یاد رکھیں کہ مفسرین جو ہیں، بعض علماء یہ سمجھتے ہیں نا جیسے بے وضو بھی قرآن کو ہاتھ نہیں لگایا جا سکتا، تو راجہ ترین بات یہی ہے کہ بے وضو بھی قرآن کو چھویا جا سکتا ہے، اس سے تلاوت کی جا سکتی ہے، لیکن حیض، نفاس، वाली औरत और जुम्बी जो भी नापाक है वो कुरान को छू नहीं सकते जब तक के पाक ना हो जाए, जब तक के पाक ना हो जाए। लेकिन हैज निफाज वाली औरत जबानी कुरान पढ़ भी सकती है, पढ़ा भी सकती है। और अगर तफासीर की किताबें वगैरह हैं और उसमें कुरान की जगह पे हाथ ना लगाया जाए तो मुफस्सरीन की राय ये है कि तफासीर की जो किताबें हैं जिल्दें हैं इनको छूया जा सकता है। तो ये है कुल बात का खुलासा और कुल बात का निचोड़। क्योंकि मुफस्सरीन ये कहते हैं कि यहाँ पे जिस पसे मंजर में ये आयात हैं इनका ताल्लुक दरअसल फरिश्तों के लिए है कि फरिश्ते कुरान को छूते हैं और किताबें मकनून से लाकर रसूलुल्लाह तक पहुंचाते हैं, बीच में शैतान नापाक हैं, जिन नापाक हैं वो जो है वो कुरान तक रसाई हासिल नहीं कर सकते। और क्योंकि मैंने आपको यही बात अभी भी बताई कि ज्यादातर जो है वो सहाबा ताबईन और मुफस्सरीन ने मुतहरून से मुराद फरिश्ते लिए हैं। और फिर दूसरी राय ये है कि बाज मुफस्सरीन इससे मुराद जो है आम इंसान भी लेते हैं कि मुतहरून फिर वो लोग भी इसमें आएंगे क्योंकि अब वो कुरान को पढ़ने पढ़ाने वाले हैं। तो इसमें ये है कि मुतहरून से मुराद ये है कि कोई जुम्बी हो, हैज निफाज वाली औरत हो, नापाक हो, तो फिर वो इसको छू नहीं सकती और वो पढ़ नहीं सकती, वो नहा ले पाक हो जाए तो फिर उसको जो है छूया जा सकता है। और यही इसकी जो है यानी मेन बात का जो निचोड़ है। और वैसे भी आप देखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो जब मुख्तलिफ जो लोग थे उनको खतूत लिखे थे तो उसमें आपने जो है वो अल्लाह का कलाम भी जो था वो लिखा था, जैसे आओ उस एक कलमे की तरफ जो हमारे और तुम्हारे दरमियान मुश्तरिक है, तालो इला कलमत कलेमतिन सवाम बैनना बैनकुम। तो अगर अगर इसको जो है हाथ नहीं लगाया जा सकता था तो आप काफिरों को भी आयत का हवाला नहीं दे सकते थे ना, तो वो इसमें जो है फिर ये दलील जो है वो देते हैं ला यमस्सुहु इल्लल मुतहरून, ना हाथ लगाएं इसको मगर पाक लोग। तंजीलुम मिन रब्बिल आलमीन, उतारा गया है रब की तरफ से जो के आलमीन का है, जहानों का है। तो कुरान मजीद आम किताब नहीं है बल्कि कुरान मजीद ये वो किताब है जो रब्बुल आलमीन की तरफ से नाजिल की गई है। ये बड़ी अजीम किताब है और आप इस बात पर भी जो है वो गौर करें कि एक ये है कि जैसे आप और मैं कोई किताब लिखे और यहाँ पे कहा जा रहा है कि ये किताब जो है रब्बिल आलमीन की तरफ से नाजिल की गई है, जहानों के रब की तरफ से। तंजील, और यहाँ पे नजला या अंजला भी नहीं आया। तंजील के लफ्जी मानी क्या है के बतदरीज और एहतमाम के साथ जरूरत के मुताबिक थोड़ा थोड़ा करके कुरान जो है वो नाजिल किया जाता रहा, लेकिन ये के बड़े एहतमाम के साथ। अफा बिहाज अल हदीसी अंतुम मुदहिनून, क्या इससे अल हदीसी इस कलाम से अंतुम तुम मुदहिनून इधान करते हो, इनकार करते हो। मुदहिनून जो है दाल हा नून से है, ये मुदहिनून यहाँ पे इस्म फाइल है और आप पहले भी ये लफ्ज पढ़ चुकी हैं। इसके लुगवी मानी होते हैं तेल की मालिश करना। इधान मुदहिनून इधान से है और दहन क्या होता है मानी तेल की मालिश करना, क्योंकि मालिश से क्या होता है अजान नरम हो जाते हैं। अब नरम करना इसके मानी वही है बटरिंग, नरम करना इसके वही मानी है बटरिंग। बटरिंग क्या है, नजायज मौकों पे नरम बात के जरिए जो है फिर जो है वो फायदा उठाना, जैसे निफाक या झुटलाने के मानी में ये इस्तेमाल होता है। मदाहनत लफ्ज आपने सुना होगा, मदाहनत वो यहीं से है। अब यहां पर जो है ये बात कही जा रही है कि लोगों तुम्हारा हाल क्या है के बजाय इसके कि तुम कुरान को मानो और तुम इसका इकरार करो, तुम इस पर ईमान लाओ और तुम्हारा हाल ये है कि तुम जो हो वो इसका जो है वो इनकार करते हो, तुम इस कुरान के साथ बेएतनाई बरतते हो। अन तुम मुदहिनून, गोया के तुम जो है बजाय इसके कि कुरान मजीद पर ईमान लाओ, कुरान मजीद को अपनी जिंदगियों में जो है वो ढालो और قرآن مجید کو سمجھو تو مدہنون کے معنی کیا ہے؟ مداہنت کر رہے ہو، تم اس کو معمولی چیز سمجھ رہے ہو، تم اس کو سرسری طور پر جو ہے وہ دیکھ رہے ہو. اور اس سلسلے میں آپ دیکھیے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو تھے جب قرآن کو پیش کر رہے تھے تو وہاں پہ اہل مکہ کیا چاہتے تھے، وہ یہ چاہتے تھے نا کمپرومائز، مداہنت، کہ کچھ ڈھیل تو دی جائے، کچھ تو بات میں لچک پیدا کی جائے، منافقت کا کچھ تو رویہ اختیار کیا جائے. کیا کہ آپ ہمارے بتوں کو ہی برا مت کہیں؟ بعض اوقات لوگ دین قبول کرنے کے لیے آتے اور کہتے تھے بس شراب نہیں چھوڑیں گے، بعض اوقات بعض لوگ کہتے تھے کہ یہ غلط کام جو ہم کرتے ہیں سود نہیں چھوڑ سکتے. تو یہ ہے مداہنت، کہ کچھ نرمی، کچھ تو بٹرنگ ہو. تو اب بات یہ ہے کہ اہل مکہ قرآن جیسی بلند پایا کتاب، جو کہ اللہ تعالیٰ نے، آپ دیکھیے کہ یہاں پہ کتنی زیادہ اس کے لیے قرآن کے لیے صفات کا استعمال کیا ہے. اب آپ دیکھ لیں کہ قسم کھائی تو کہا کہ قسم بہت بڑی ہے، پھر اس کے بعد قرآن کو کریم کہا، نمبر دو مکنون سے لیا گیا ہے، نمبر تین متطہرون کی اس کو چھو سکتے ہیں، نمبر چار تنزیل ہے اس کی رب العالمین کی طرف سے. تو یہ ساری باتوں کے باوجود تمہارا حال یہ ہے کہ انتم مدہنون، کہ تم جو ہے قرآن مجید کو سنجیدگی سے غور ہی نہیں کرتے، اس کو کچھ اہمیت ہی نہیں دیتے، کمپرومائز پر ہی جو ہے وہ اٹے ہوئے ہو، اڑے ہوئے ہو. وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ، اور اس نعمت میں اپنا جو حصہ تم نے رکھا ہے، وَتَجْعَلُونَ رِزْقَكُمْ، اور تمہارا رزق ہے، تم بنا رہے ہو اپنا رزق، أَنَّكُمْ یہ کہ. اب قرآن مجید سے تو یہ ہے کہ ساری دنیا فائدہ اٹھا رہی ہے، فیض حاصل کر رہی ہے، ایک بدو بھی اور ایک جو ہے وہ غلام بھی جیسے حضرت زید، پھر حضرت حبشی بھی جو عربی نہیں ہے، غیر عربی، جو غریب ہے، سارے سے فائدہ اٹھا کر اس کی نعمت سے اپنے دامن کو بھر رہے ہیں. اور تمہارا اس کلام کے اندر، اس نعمت کے اندر تم نے یہ کیا حصہ بنایا ہے؟ انکم تکذبون، کہ تم بس جھٹلاتے جا رہے ہو. اب آپ دیکھیں کہ کتنے خوبصورت انداز میں یہاں پہ اللہ رب العزت نے اتنی بڑی بات جو ہے یہاں پہ کہی، اور اس ساری بات کا نچوڑ کیا ہے. مثلا آپ دیکھیں کہ ایک شخص کھانا کھاتا ہے، اور کھانا کھانا جو ہے اس کا معمول ہے. اب کوئی شخص جو ہے وہ تو جسمانی طور پر کھانا کھاتا ہے تو اس کو طاقت ملتی ہے، روحانی اس کا کھانا کیا ہے کہ جب تک قرآن کو کھول نہ لے، قرآن کو پڑھ نہ لے، اپنی روح جو ہے اس کو بالیدگی نہ مل جائے، اس کو سکون نہیں ملتا. اس کی روٹین ہے کہ قرآن کا پڑھنا پڑھانا. اور بعض لوگ تو ناشتہ بھی نہیں کرتے. میری اپنی ایک دوست بتایا کرتی ہیں کہ ہمارے گھر میں فجر کے بعد سونے کا رواج نہیں تھا، اور ہمارے گھر میں بھی رواج نہیں تھا، ہمارے گھر میں بھی ہماری امی سونے نہیں دیتی تھی فجر کے بعد. اور ابھی پوری طرح دن نکل نہیں رہا ہوتا تھا کہ پورے گھر کی صفائی ہو، ہر شخص اپنے اپنے حصے کا جو کام بٹا ہوا تھا نا کر رہا ہوتا تھا، کوئی بستر اٹھا رہا ہے تو کوئی کپڑا پونچی وہ جو ہے وہ لگا رہا ہے، صفائی کر رہا ہے تو کوئی برتن، کوئی ڈسٹنگ کے پیچھے سے آنے والی اگر صفائی کرے گی ملازمہ، مختلف ادوار گزرے گھر میں. تو اس لحاظ سے وہ بھی کہتی تھی کہ ہم جب تک جو ہے اٹھتے ہی فجر کے بعد گھر کے جہاں گھر کی انٹرنس تھی نا، جیسے گھر سے باہر سے کوئی اندر آئے تو کہہ رہے ہیں کہ ابا جان نے ایک جگہ بنائی ہوئی تھی، وہاں بیٹھ کے سب نے قرآن پڑھنا ہوتا تھا. جب تک قرآن پڑھ کے سبق اس دن کا نہیں سنائیں گے، ناشتے کی طرف نہیں آئیں گے، ناشتہ نہیں کریں گے تو اسکول نہیں جا سکتے نا. تو ظاہر ہے، تو قرآن پڑھنا ہے، سنانا ہے، پھر ناشتہ ہوتا تھا اور پھر بچے اسکول جاتے تھے. ابھی میرے پاس کل پرسوں ایک بہن کا فون آیا کہ بچی جو ہے وہ جیسے آپ سمجھ لیں یونیورسٹی کی ہے، کالج کی ہے، اور کہہ رہی ہے کہ پتہ نہیں اس کو اب قرآن آتا ہے کہ نہیں آتا نا، تو مطلب اس کے لیے مشورہ چاہیے. اب آپ دیکھیں کہ اب ایسے حالات پیدا ہو گئے کہ اب ہمیں ایسی مثالیں سننے میں ملتی ہیں کہ بچوں کو نے قرآن نہیں پڑھا یا بڑوں نے قرآن نہیں پڑھا. پہلے تو ہمیں ایسی مثالیں نہیں ملتی تھی کہ کسی نے قرآن پڑھا ہوا نہ ہو. اور ریڈنگ تو دوسری بات ہے، ترجمہ تک بھی لوگ جو تھے وہ پڑھتے تھے نا. تو بہرحال اب پھر اس کا جو ہے وہ رواج ہے. تو کچھ لوگ جو ہیں ان کا معمول ہوتا ہے کہ قرآن کو پڑھنا اور اپنی زندگی میں ڈھالنا، یہ ہے ان کی خوراک، اور یہ تھی صحابہ اور صحابیات کی خوراک. اور اہل مکہ کی خوراک کیا تھی؟ ان کا معمول تھا کہ وہ جھٹلائیں ڈیلی بیسس پر جو قرآن کی آیات اور صورتیں نازل ہوتی تھیں. تو اہل مکہ کیا کرتے تھے جو کفر کرنے والے تھے؟ قرآن کو جھٹلانا ان کا روز کا معمول تھا، یہ ہے اس کے معنی. وَتَجْعَلُونَ رِزْقَكُمْ، تم نے بنا لیا ہے اپنا رزق. اَنَّكُمْ تُكَذِّبُونَ، کہ تم جھٹلاتے ہو اس کو. ایک تو اس کے معنی یہ ہیں. دوسرے اس کے معنی یہ ہیں کہ اللہ کی نعمتوں کا شکر ادا کرنے کی بجائے تم کیا کر رہے ہو، کہ اللہ کی نعمتوں کو جھٹلانا تمہارا معمول بن گیا ہے. ایک آپ اس کو لے سکتے ہیں ان ساتھ والی آیتوں سے مراد، بالکل ساتھ، کہ قرآن کو جھٹلانا تمہارا معمول ہے، ٹھیک ہے. دوسرے اس کے معنی یہ ہے کہ پیچھے اور بھی بہت سی نعمتوں کا ذکر ہوا ہے نا، پانی ہے، آگ ہے، خود انسان کا وجود ہے، آسمان زمین، بہت سی نعمتیں ہیں. تو ان تمام نعمتوں کو جھٹلانا، اے انسان، تمہارا معمول بن گیا ہے. مثلا حضرت علی رضی اللہ عنہ اس آیت کی تفسیر مرفوعاً روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، تم اپنے رزق کا شکر یوں ادا کرتے ہو کہ اللہ کو جھٹلاتے ہو اور کہتے ہو کہ بارش ہم پر فلاں نچتر اور فلاں ستارے کی وجہ سے برستی ہے. تو قرآن اللہ کی روحانی بارش ہے، بہت بڑی نعمت ہے، تو اس نعمت کی شکر گزاری جھٹلانے سے ادا نہیں کرنی چاہیے. اچھا، پھر اس کے ایک تیسرے معنی بھی بیان کیے گئے ہیں. تیسرے معنی یہ ہیں کہ تم یہ سمجھتے ہو کہ قرآن کو مان لینے سے تمہارا رزق بند ہو جائے گا، کعبے کی سربراہی جو ہے وہ تم سے چھن جائے گی، نظر نیازیں بند ہو جائیں گی. کیونکہ کعبے کی وجہ سے اہل مکہ پورے عرب میں جو تھے بڑی عزت کی نگاہ سے دیکھے جاتے تھے، بڑا ان کا عزت اور وقار بنا ہوا تھا. تو اہل مکہ سے کہا جا رہا ہے کہ کیا تم نے یہ سمجھا ہے کہ اگر تم نے قرآن پر کو مان لیا، اگر تم ایمان لے آئے قرآن پر، تو تمہارا یہ رزق، تمہاری یہ عزت، تمہاری حشمت، یہ ساری ختم ہو جائے گی. وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ. بڑی خوبصورت جو ہے یہاں پر یہ دلائل ہیں. اور اس کے بعد جو ہے اب ایک اور اہم حقیقت کی طرف جو ہے وہ نشاندہی کی جا رہی ہے، اور یہ ہے موت کا منظر اور انسان کی بے بسی. فرمایا، فلولا اذا بلغت الحلقوم وانتم حين تنظرون ونحن اقرب اليه منكم ولكن لا تبصرون. فلولا، پس کیوں نہیں، اذا، جب، بلغت الحلقوم، جب پہنچتی ہے گلے کو، کہ جب جان، روح جو ہے جب گلے تک پہنچ جاتی ہے، تو پھر کیوں نہیں، پھر کیوں نہیں، پھر جب مرنے والے کی جان حلق تک پہنچ جاتی ہے تو پھر اس وقت کیوں نہیں. وان تم ہی نئے، اور تم اس وقت کیا کر رہے ہوتے ہو، اور تم ہی ہوتے ہو، ہی نئے دن، اس وقت، ہینا اور ازن، ہینا کو الگ کریں، اذن کو الگ کریں تو یہ آسان ہو جائے گا آپ کے لیے. تو ہینا کے معنی کیا ہوتے ہیں، جیسے وقت، اور اذن، اس، تو اس وقت، ہینا اذن، اس وقت، تنظرون، تم دیکھتے ہو، تمہیں نظر آ رہا ہوتا ہے، تم دیکھ رہے ہوتے ہو کہ مرنے والے کی جان اب حلق تک پہنچ گئی ہے، اور آنکھوں سے دیکھ رہے ہوتے ہو کہ وہ مر رہا ہوتا ہے. وَنَحْنُ، اور ہم، اقرب الیہ، اقرب اسم تفصیل ہے، زیادہ قریب ہوتے ہیں، الیہ اس کے، اور ہم اس کے زیادہ قریب ہوتے ہیں، منکم، تمہاری نسبت، کہ تمہاری نسبت ہم اس کے زیادہ قریب ہوتے ہیں. ولیکن لا تبصرون، اور لیکن تم نہیں دیکھتے، تمہیں اندازہ بھی نہیں ہوتا کہ ہم جو ہیں تمہاری نسبت اس کے زیادہ قریب ہیں، کیونکہ ہم تم کو نظر نہیں آتے نا. وَلَكِ اللہ تُبْصِرُون، اور تم کو نظر بھی نہیں آتا. ذرا سوچو تو صحیح. پھر اللہ رب العزت جو ہے ایک سوال ہمارے سامنے رکھتے ہیں، فَلَوْلَا، پس کیوں نہیں، ان کن تم، اگر ہو تم، غیرہ، سوائے کے معنی میں بھی آتا ہے، نہیں کے معنی میں بھی آتا ہے، تو غیرہ مدینین، تو اگر تم جو ہے بے بس نہیں ہو. مدینین جو ہے، جیسے میں نے آپ کو بتایا کہ اس کے پہلے بھی آپ پڑھ چکی ہیں نا، مدین لفظ، اور مدین جو ہے اس کے کیا معنی ہے، یہاں پہ مدین کے معنی ہے انڈر کنٹرول، انڈر کنٹرول. جیسے دین کا لفظ جو ہے کس معنی میں استعمال ہوتا ہے، ڈے آف ججمنٹ کے لیے بھی، और इसके अलावा जो है ये जिंदगी गुजारने का एक तरीका, और जब जिंदगी जो है एक तरीके के मुताबिक गुजारी जाएगी तो फिर क्या होता है, आप महकूम हो जाते हैं ना। हमने हम अल्लाह के दिए हुए इस्लाम के मुताबिक जब जिंदगी गुजार रहे हैं तो फिर हमारा हाल क्या है कि हम जो है वो अल्लाह के जेर फरमान हैं। तो मदीनीन का लफ्ज़ यहाँ पे इस मफूल इस्तेमाल हुआ है, इसके मानी है जेर हुक्म, मुसख़िर, महकूम, बदला दिए हुए, क्योंकि डे ऑफ जजमेंट में क्या होगा, बदला दिया जाएगा ना। तो मदीनीन के एक मानी ये भी है कि बदला दिए हुए, और एक मानी ये भी है कि महकूम, बेबस। फलौला इन कुंतुम, बस क्यों नहीं अगर हो तुम, गैरा मदीनीन, नहीं बेबस, कि अगर तुम लोग जो हो उस वक्त महकूम नहीं होते, तुम बेबस नहीं होते, तर्जिउनहा, तुम इसको वापस क्यों नहीं ले आते। हा की जमीर किस लिए आई है, वो जो रूह निकल रही होती है, वो जो जान निकल रही होती है ना, वो रूह जिसने कई साल जिस्म को आबाद रखा, तो वो रूह जो निकल रही है तुम देख रहे हो, तुम्हें सब कुछ नजर आ रहा है कि अब इस शख्स जो है ये सांस इस जो ले रहा है ये आखिरी सांसें हैं और हिचकियां ले रहा है, तो फिर तुम उसकी रूह को वापस क्यों नहीं ले आते। इन कुन तुम सादिकीन, अगर हो तुम सच्चे। यहाँ पे अल्लाह ताला ने बड़े जबरदस्त अंदाज में इंसान की बेबसी और मौत के मंजर को जो है वो पेश किया है। चंद आयात के अंदर अल्लाह ताला ने बताया कि मरने वाला जब मरता है उसके अपने बेटे, उसकी अपनी बेटियां, अपने बहन भाई, अपने वालदैन, अपने अजीजो अकारिब सब इंतहाई बेबस होते हैं। एक तरफ मरने वाला है कि अपनी जान बचाना चाहता है, कैसी कैसी बातें, कैसी कैसी आहें, कैसी कैसी हिचकियां, आंखों के अंदर भी कैसी बेबसी, और उस वक्त जो करीबी लोग होते हैं उसकी जान बचाना, क्योंकि वो सबसे ज्यादा उसको अजीज समझते हैं, तो हर कीमत पर उसकी जान बचाना चाहते हैं, इलाज मुआलजे में कोई कसर उठा कर नहीं रखते, और एक ही उनकी तमन्ना होती है कि जान बच जाए, है ना। आप देखेंगे बाजो गरीब होते हैं, घर में जो है वो आटा नहीं है, घर में नमक नहीं है, तेल नहीं है, चूल्हा नहीं जल रहा, लेकिन जब किसी की भी घर में वफात का वक्त आ गया है, मर रहा है कोई, सख्त बीमार है, तो उस वक्त जो है वो घर वाले एड़ी चोटी का जोर लगाते हैं, कोई कसर बाकी नहीं छोड़ते, इर्द गिर्द वालों को भी तरस आ जाता है कि हमें मदद करनी चाहिए, तो बड़ा बेबस है। लेकिन एक तरफ तो ये सारे लोग, और बाज लोग तो पाकिस्तान से लेकर अमेरिका आते हैं, अमेरिका, कनाडा और बाहर मगरिब की दुनिया में, बाज लोग मगरिब से लेकर पाकिस्तान और हिंदुस्तान जाते हैं कि यहाँ तो अच्छे से अच्छा इलाज करवा लिया, शायद कोई दवा दारू, फला बाबा, फला हकीम, फला फकी, फला चीज ही शायद जो है वो काम आ जाए, तो वहां पे वो जाते हैं। लेकिन होता क्या है कि दूसरी तरफ अल्लाह के फरिश्ते हैं, खुद अल्लाह ताला है। यहाँ पे ये जो बात कही ना, नहनु अकरबु इलैही मिनकुम, इससे मुफस्सरीन ये कहते हैं कि एक राय तो ये है कि इससे मुराद है खुद अल्लाह ताला, दूसरी राय है कि इससे मुराद है फरिश्ते। क्यों? फरिश्ते भी तो अल्लाह ने ही मुकर्रर किए हैं ना, और जब अल्लाह मुकर्रर कर देता है किसी वक्त को तो फरिश्ते क्या करते हैं, उसकी रूह कब्ज करने के लिए आ जाते हैं। अब अल्लाह ताला पूछ रहे हैं, बताओ गालिब कौन हो रहा है और मगलूब कौन है। एक तरफ अल्लाह के फरिश्ते हैं, खुद अल्लाह ताला है, और दूसरी तरफ ये मुनकरीन आखिरत जो जिंदगी भर मौत को झुठलाते रहे, अब आखिरत की चौखट पर हैं, मौत का आगाज है। तो अल्लाह ताला कहते हैं, बताओ तो सही कि तुम तो मानते ही नहीं थे कि मरना है, मरने के बाद जजा सजा भी होगी, अब जो है तुम अपने आप को और अपने इस अजीज को जो मर रहा है उसको अल्लाह के कानून की गिरफ्त से आजाद क्यों नहीं कर लेते, मैयत की जान को लुटा क्यों नहीं लेते, फिर तुम हमारे फरिश्तों से पहले ही कदम पर शिकस्त खा गए, तो फिर तुम हमारे फरिश्तों से पहले ही कदम पर जो है तुम हार गए, फिर आगे तुम्हारा क्या हाल होगा। अभी तो ये पहली चोट लगी है ना कि मौत के वक्त, और तुम अपने आप को बचा भी नहीं सके, तो जो बाकी चोटें बाद में लगनी है जब हिसाब किताब होना है, फिर क्या होगा। تو آپ دیکھ لیجئے کہ یہاں پر اللہ تعالیٰ نے جو بات رکھی ہے وہ یہ کہ قیامت اور مرنے والا جب مرتا ہے تو جس طرح جب کوئی مرتا ہے تو بے بس ہوتا ہے، قیامت کے دن بھی مجرمین بے بس ہوں گے، کوئی کسی کو بچا نہیں سکتا، کوئی کسی کو جو ہے وہ سنبھال نہیں سکتا۔ اور پھر ہمیں اس سلسلے میں جو ہے اور بھی قرآن مجید میں جو ہے وہ آیات ملتی ہیں، اور ان تمام آیات کو اگر آپ جمع کریں تو کیا بات ہمارے سامنے آتی ہے کہ انسان خواہ کتنی ہی کوششیں کریں لیکن اس وقت جو ہے جب مرنے والا مرتا ہے تو اس وقت جو ہے وہ اس کو زندہ نہیں کر سکتا، ایڑی چوٹی کا زور لگا لے لیکن اس وقت وہ اس کے کام نہیں آ سکتا۔ مثلا آپ دیکھیے کہ یہاں پر بھی کیا فرمایا کہ کل اذا بلغت التراق وقیل من راق وظن انه الفراق والتفت الساق بالساق الى ربك يومئذ المساق۔ تو یہاں سے بھی ہمیں کیا بات پتا چل رہی ہے کہ اب جان حلق تک جب پہنچ گئی ہے تو اب کوئی بچانا بھی چاہتا ہے، کچھ بھی کرنا چاہتا ہے لیکن اب جو ہے وہ بچا نہیں سکتا، کچھ بھی نہیں کر سکتا۔ تو یہ ہے انسان تیری حقیقت کہ روح نکلتے ہوئے اپنی آنکھوں سے دیکھ رہے ہوتے ہو، اتنا بھی نہیں ہو سکتا کہ تم کہو کہ اس کو تھوڑی سی مہلت دے دیں کہ وہ بیٹی جو ہے نا وہ جرمنی سے چل پڑی ہے، بیٹا جو ہے نا امریکہ سے چل پڑا ہے، بس تھوڑی سی مہلت دے دی جائے کہ بیٹا یا بیٹی اس کے آخری وقت میں شامل ہو جائے، بس اپنی آنکھوں سے یہ کام، یہ اس کی بڑی خواہش تھی یہ کام مرنے والا کر لیتا لیکن اللہ تعالیٰ بس اتنی سی مہلت دے دے، فرشتوں کو کہا جائے فرشتے بس آپ تھوڑی سی مہلت دے دیں، تو اللہ تعالیٰ کیا بتا رہے ہیں کہ تم موت کو ٹال نہیں سکتے، تم اس کو مؤخر نہیں کر سکتے اور پھر فائدہ پہنچانے کی تم قدرت نہیں رکھتے۔ تو ان آیات کو آپ پھر ایک دفعہ جو ہے وہ سمجھ لیں اور پھر ایک دفعہ آپ پڑھ لیں تو کیا بات ہے، فلولا اذا بلغت الحلقوم، کہ جب مرنے والے کی جان حلق تک پہنچ جاتی ہے، یہ سی بالکل یہاں پہ، یہاں پہ اب آپ دیکھیں کہ اب روح کیا کرتی ہے، جسم کو خدا حافظ کہتی ہے، یہاں پہ نکل کر آ جاتی ہے۔ اور آپ کو پتہ ہے کہ جو احادیث سے ہمیں پتہ چلتا ہے کہ روح جب نکلنی شروع ہوتی ہے تو انسان بڑی تکلیف میں ہوتا ہے، والنازیات غرقا والناشطات نشطا، نیک لوگوں کی روحیں آسانی سے نکلتی ہیں لیکن وہ بھی تکلیف میں ہوتے ہیں، اور جو برے لوگ ہیں ان کی روحیں بڑی تکلیف سے نکلتی ہیں۔ اور میں ایک دن بیٹھی سوچ رہی تھی کہ جیسے روح نے اتنے سال ہمارے جسم کو آباد رکھا، پھر جب اس کے جانے کا وقت ہوتا ہے تو انسان تکلیف میں ہوتا ہے، کیونکہ ایک اس کی بڑی وجہ یہ ہے کہ انسان مرنا نہیں چاہتا، دوسری بڑی وجہ یہ ہے کہ اب روح جب اس میں سے نکل رہی ہے تو کیسے جھٹکے لے لے کے، مثلا ایک گھر کو ہی ہم نے چھوڑنا ہوتا ہے تو اسے نکلنا کتنا مشکل ہو جاتا ہے کہ گھر سے نکلنا، آپ چیزوں کو سمیٹیں، آپ چیزوں کو دیکھیں، یادیں بھی ہیں، بعضوں کا چھوڑنا نہیں چاہتے، جیسے گھر بک بھی جاتا ہے تو لوگ رو رہے ہوتے ہیں کہ یہ گھر چھوڑنا نہیں ہے۔ مجھے یاد ہے ہماری دوستیں، والد نے پوری زندگی کی کمائی پینشن جمع کر کے گھر بنایا، پھر ان پر ایسے حالات آئے کہ ان کو گھر بیچنا پڑا، اتنا اچھا اس کا نقشہ تھا، بہت اچھے سے بنایا تھا گھر، اور پھر وہ سارے گھر والے بہت اداس تھے، رو رہے تھے نا۔ تو ہم کسی بھی چیز کو یوں چھوڑنا نہیں چاہتے، اب روح نے اتنا عرصہ جب جسم کو آباد کیا وہ نکل رہی ہے تو آپ دیکھیں کہ آسان مرحلہ تو نہیں ہے نا، ہم اس کو محسوس نہیں ویسے کر سکتے، ہم کسی کو بتا بھی نہیں سکتے، اس لیے کہ ہم اپنی آنکھوں کے سامنے، جیسے میں نے بھی چند ایک اموات کو اپنے سامنے ہوتے ہوئے دیکھا، تو ایسی حالت ہوتی ہے کہ انسان جو ہے خود دوسرا شخص جو موت کو دیکھتا ہے اس طرح سے، جو کہ نظر نہیں آ رہی، لیکن یہ کہ اس وقت کیا ہوتا ہے کہ وہ اس شخص پر بھی کیسے گریہ تاری ہوتا ہے، کیسے سکتا ہوتا ہے، کتنی وہ تکلیف میں ہوتا ہے۔ تو یہی بات ہے، وانتم حینئذ تنظرون، اور تم آنکھوں دیکھ رہے ہوتے ہو کہ وہ مر رہا ہے، وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْكُمْ وَلَكِنْ لَا تُبْصِرُونَ، اس وقت تمہاری بنسبت ہم اس کے زیادہ قریب ہوتے ہیں لیکن تم کو نظر نہیں آتا، فلولا ان کنتم غیر مدینین، پھر ساتھ ہی کیا بات ہے کہ پھر اگر تم کسی کے محکوم نہیں ہو اور اگر تم کسی کے انڈر کنٹرول نہیں ہو، ترجعونہا، پھر تم اس کو واپس لے آؤ، ان کن تم صادقین، اگر ہو تم سچے، تو موت کا تم انکار جو کر رہے ہو، ایک انکار اہل مکہ کرتے تھے، ایک हर शख्स करता है, और वो कौन कौन करता है? वो आप भी करती हैं, मैं भी करती हूं। कब करते हैं हम? हमें अपना जायजा लेना चाहिए कि क्या मैं वो इनकार करती हूं। कब इनकार करते हैं, कैसे पता चलेगा? जब भी अल्लाह की बंदगी नहीं करते ना, तो मौत का इनकार करते हैं। क्योंकि इंसान ये समझता है कि दुनिया में हमेशा रहना है, अल्लाह के पास जाना नहीं, हिसाब किताब देना नहीं, तो अल्लाह का इनकार करता है और फिर जो है वो गुनाह करता है। फअम्मा इन काना मिनल मुकर्रबीन, फिर अगर वो है मुकर्रबीन में से, मुकर्रब की जमा है मुकर्रबीन, कौन? वो मरने वाला। अगर वो मरने वाला मुकर्रबीन में से है, क्योंकि शुरू सूरत में भी आप देखें कि आपने तीन तरह के लोगों का जिक्र जो था वो पढ़ा था, अब इख्तिताम है सूरत का, तो अब यहां पर दोबारा जो है उन्हीं गुरुओं का जिक्र आ रहा है। तो क्या कहा जा रहा है कि अगर मरने वाला जो है वो मुकर्रबीन में से है, मुकर्रबीन करीबी लोगों में से, और मुकर्रबीन से मुराद क्या है कि अल्लाह के पसंदीदा लोगों में से, अल्लाह के प्यारे लोगों में से, जिन्होंने आखिरत की तैयारी की, जो रसूल पर ईमान लाए, जो कुरान पर ईमान लाए, अगर वो मरने वाला मुकर्रबीन में से है, फरोहूं व रेहान, फिर उसके लिए क्या है? रोह, फिर उसके लिए आराम है, राहत है, व रेहान और रिज्क है। और आप पढ़ी चुकी कि रेहान का लफ्ज जो है ये इस्तेमाल किया जाता है खुशबूदार पौधे के लिए भी और रिज्क के लिए भी, तो आम चीजें नहीं है उसके लिए, बल्कि क्या है कि उसके लिए राहतें ही राहतें हैं, बड़े आराम में होंगे और उनको रिस्क मिलता रहेगा और इनको खुशबुएं मिलती रहेंगी, खुशबूदार चीजें उनके लिए होंगी। व रेहान व जन्नत व नईम, और नेमत भरी जन्नतें हैं। अब आप देख लें कि व जन्नत, और जन्नतें हैं बागात हैं, कैसे? नईम, नेमत भरे, और नेमत भरी जन्नतें हैं जो उनका इंतजार कर रही हैं। व अम्मा इनकाना मिन असहाबिल यमीन, और अगर वो होगा असहाबुल यमीन में से, तो इनकाना मिनल मुकर्रबीन से फिर कौन लोग मुराद हैं? साबिकून अव्वलून, जो सबकत ले जाने वाले थे, उनका फिर अलग जिक्र किया है तमाम के साथ, फिर इसके बाद जिक्र है असहाबुल यमीन का। अब दाएं हाथ वाले, अगर वो है दाएं हाथ वालों में से, फसलामुल्लाका मिन असहाबिल यमीन, तो फिर फरमाया जा रहा है तो सलाम है लका तेरे लिए, मिन असहाबिल यमीन, दाएं हाथ वालों के। तो दाएं हाथ वालों का इस्तकबाल फिर यूं होता है, कैसे? कि सलाम है तुझे, तू असहाबुल यमीन में से है। और ये सलाम जो है ये फरिश्ते भी कहेंगे, ये जन्नती भी आपस में एक दूसरे को कहेंगे, और उनको अल्लाह रब्बुल इज्जत की तरफ से भी सलाम कहा जाएगा। वाम्मा, और अगर इनकाना वो है मिनल मुकज्जबीन अद्दालीन, अब ये आप सोचे कि अहले मक्का का रवैया और पीछे सूरत वाकया में आपने झुटलाने वालों का जो रवैया पढ़ा है, पूरी बात को दो बातों में समेट कर रख दिया, सिर्फ दो लफ्ज इसके लिए हैं, नंबर एक मुकज्जबीन और दूसरा अद्दालीन, अगर वो है झुटलाने वालों में से और गुमराह लोगों में से। और आप देख लीजिए मुकज्जब मुबालगे का सीगा है, दौलीन भी मुबालगे का सीगा है, और मुकज्जब वाहिद है, मुकज्जबीन जमा है, दौल वाहिद है, दौलीन जो है वो जमा है, कि अगर वो झुटलाने वालों में से है, गुमराह लोगों में से है, सारी जिंदगी क्या किया, किसको झुटलाया? अल्लाह को, रसूल को, किताब को, आखरत को, दौलीन और गुमराह, शिर्क कुफर और गुनाहों की तरफ चलता रहा। फनुजुलुम मिन हमीम, बस उसकी मेहमानी है हमीम। नुजुल का लफ्ज खुश भी करता है और डराता भी बहुत है। खुश कब करता है? जब नुजुल हो नेक लोगों के लिए, और साथ ही एक उम्मीद बनती है कि अल्लाह ताला हमें भी उन लोगों में शामिल करते हैं ना, तो ये नुजुल किस मेहमानी को कहते हैं? अब आपको ये लफ्ज याद हो जाना चाहिए कि नुजुल उस मेहमानी को कहते हैं जो पहली मेहमानी होती है, कि जब किसी के घर जाए मेहमान बने, तो मुसाफिर के उतरते ही जो मेहमान नवाजी की जाती है पहले वक्त में, पहले टाइम में, उसको नुजुल कहते हैं, क्योंकि पहला खाना बड़े एहतमाम के साथ होता है। तो आप अपने आप को भी देखें कि जिस दिन मेहमान ने आना होता है कि घर का घर की सफाई को देख लें, दस्तरखान, बर्तन और मेन्यू, आप कितनी मेहनत करती हैं। और बाज़ औक़ात आने वाला जब बिल्डिंग में आता है तो उसको ये नहीं पता कि दाएं मुंह को के बाएं खुशबुएं आ रही होती हैं उसकी लपटें कि खाना किसी साइड पर होगा, तो उस तरफ इंसान रुख करता है ना, और वो बात पहले दिन की बात भी हमेशा याद भी रहती है। तो नुज़ुल, ये मेहमान नवाजी है इनकी, मिन हमीम, खोलता हुआ पानी। बुखार के लिए भी हुम्मा लफ्ज आता है, जिगरी गहरे दोस्त के लिए भी ये लफ्ज इस्तेमाल किया जाता है, और यहाँ पे जहन्नुम के खोलते हुए पानी के लिए है कि जाते ही इनको गर्म खोलता हुआ पानी दिया जाएगा। पतस लिया तू जहीम, फिर दाखिल होना है जहन्नुम में। अब इतना ही नहीं कि गर्म खोलता हुआ पानी है बस, नहीं, इसके बाद अल्लाह रब्बुल इज्जत बयान कर रहे हैं कि इसके बाद जो है फिर क्या होगा कि तस्लिया तू, वो दाखिल होगा, और ये मजदर है कि फिर इसका दाखिल होना है जहन्नुम में, जहीम, जो जहां आग ही आग है, जहां हर तरह का अजाब और रुसवाई इनके लिए जो है वो तैयार की गई है। इन्ना हाजा लहुल हक्कुल यकीन, इन्ना हाजा लहुआ हक्कुल यकीन, फिर फरमाया कि बेशक ये हक है, बेशक ये हक है, यकीन, यकीनी, कतई, ये सब कुछ कतई हक है। इसके क्या मानी है कि ये सब कुछ कतई हक है, ये खबर जो कयामत की खबर है, ये जजा और सजा की खबर है, ये नुज़ुल मिन हमीम व तस्लियतु जहीम, ये खबर यकीनी है। ऊपर साबिकूनुन अव्वलून और जो दाएं हाथ वाले हैं इनके बारे में जजा का जिक्र किया गया, अब ये दूसरी किस्म है जो कि मुकज्जबीन की है, तो इनका जिक्र किया गया कि ये खबर यकीनी है। काश के मुझे और आपको यकीन आ जाए। आप अपने आप से पूछें क्या मुझे यकीन है, सवाल करें अपने आप से सब लोग कि क्या मुझे यकीन है कि मुझे मरना है, फिर अपने आप से दूसरा सवाल पूछें कि क्या मुझे यकीन है कि मुझे अल्लाह के सामने जाकर खड़ा होना है, फिर अपने आप से ये सवाल भी पूछें, आप ये तीसरा सवाल भी अपने आप से पूछें कि क्या मुझे मेरे अमलों की मुझे जजा और सजा मिलने वाली है। यौम यकूमुन नासु लिरब्बिल आलमीन, क्या मैं अल्लाह रब्बुल आलमीन के सामने जाकर खड़ी की जाऊंगी। अब इसके बाद अपने आप से ये सवाल पूछें और अपना आप सब लोग जायजा लें कि ये जिंदगी में, ये घर में, ये मैं रोजमर्रा जिंदगी में जो गलत काम कर रही हूं, ये जो गुनाहों की गठरियां हैं, ये नाफरमानियां हैं, ये जो मैं अपने कंधे पे और अपनी पीठ पर लाद रही हूं, क्या मेरे अंदर इतनी सख्त है कि इनको लादे हुए अल्लाह रब्बुल आलमीन के पास जाकर खड़ी हो जाऊं। मैं आसी और गुनागार। और आप वो बात याद रखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो सहाबी को कहा था कि हाँ शहीद तो जन्नत में चला जाएगा, फिर थोड़ी देर के बाद इब्राहिम अलैहिस्सलाम आए और क्या कहा, लेकिन फर्ज नहीं, अगर शहीद भी जान भी अल्लाह के रास्ते में दे दे, लेकिन अगर उसने किसी का कर्ज अदा करना है तो वो जो है ना उसकी माफी नहीं होगी। तो हुकूकुल इबाद का जरा तसव्वुर तो करें, अल्लाह जो चाहे गुनाह माफ कर दे, लेकिन हुकूकुल इबाद जो मेरे और आप पर हैं और हमें अदा करने चाहिए, उसमें मैं और आप किस जगह पर खड़े हैं। और अपने आप से ये भी पूछें कि अगर मुझे अभी मौत आ जाए, अपने आप से आप भी पूछें, मैं भी अपने आप से पूछती हूं, अपना मुहासबा करती हूं कि अगर मुझे अभी मौत आ जाए, क्योंकि सलफ सालहीन पता है क्या करते थे, तबा ताबईन, वो उन्होंने अपने घरों में ना खंदकें खोदी हुई थी, रातों को लेटते थे और जायदा अपना लेते थे। बाज ऐसे थे कि रात को लेट कर खंदक के अंदर फिर तसव्वुर करते थे कि फरिश्ता अब आ गया है और अब मेरा हिसाब किताब लेने वाला है, तो उस वक्त फिर उनके ऊपर जो रिक्कत आ रही होती थी, फिर सोचते थे कि मेरी तो यही कमी और कोताही है, तो फिर और तरह से उनकी रात होती थी, और तरह से उनका दिन होता था। आप भी सोचें, मैं भी सोचूं कि अगर फर्ज करें अभी मुझे मौत आ जाए, क्या मैं इसके लिए तैयार हूं। मैं इसके लिए तैयारी की हुई है, क्या मैं नहाई धोई साफ सुथरी हूं। वो है ना कि जो गैर जरूरी बाल है 40 दिन से ज्यादा, मैक्सिमम 40 दिन है, और फिर कम से कम दिनों में हमें उतारने चाहिए, 2 वीक के अंदर, और क्या मैं पाक हूं, साफ सुथरी हूं। फिर दूसरी बात कि मेरे मैंने बहुत से लोगों को नाराज किया हुआ है, बात का तो पता ही नहीं है, उनकी फिक्र कितनी है, और जिनका पता है तो क्या मैंने उनको राजी कर लिया। मैं ऐसे ही हंसती रहती हूँ, खिलखिलाती रहती हूँ, मजाक करती रहती हूँ, मेरी तबीयत है, इधर उधर की बातें हैं, जरा दो इधर लगाई दो उधर लगाई, और बाद लोग बाद में उस पर अफसरदा होते रहते हैं कि उसने मुझे ये कह दिया वो कह दिया, तो क्या मैंने इनको माफी इनसे मांग ली है, क्या मैंने इनको राजी कर लिया है। कितने लोग हैं जिनके साथ मैं ऐसा करती हूँ, पीछे का हिसाब क्लियर है, पाकिस्तान का, हिंदुस्तान का, और यहाँ का भी क्लियर है, बच्चों के मामलात सब समेटे हुए। आप तो दो दिन के लिए पाकिस्तान जाएं या दस दिन के लिए या एक महीने के लिए, तो कपड़े भी इस्त्री करके, तो खाने भी फ्रीज करके, और सारा कुछ, और कर्जे जिसके देने हैं उनका क्या करना है, क्योंकि रसूल अल्लाह ने तो नमाज जिनाजा भी नहीं जो है उसकी पढ़ाई ना, कहा कि तुम जैसे चाहे मर्जी करो, या तो तुम में से कोई जिम्मेदारी ले ले कि इसकी नमाज जिनाजा पढ़ाई जाए, और या फिर ये कि तुम चाहो तो जैसे मर्जी अब इसको दफन कर दो। आप उसकी नमाज जिनाजा नहीं पढ़ाते थे, तो मेरे ऊपर कितना कर्जा है, मेरे शोहर पर कितना कर्जा है, मेरी वजह से कितना कर्जा है, मेरे मुतालबात, मेरी ख्वाहिशात, मेरा सोना चांदी, जेवर, घर, गाड़ी, स्टेटस, फ्यूचर, उसके लिए जो कर्जा है, तो क्या मैं और आप इसके लिए तैयार हैं? अपने आप से आप भी पूछे, मैं भी अपने आप से पूछती हूँ कि मुझे अगर अभी मौत आ जाए तो क्या हाल होगा। वो शख्स जो कि जैसे डॉक्टर जिसके बारे में कह देते हैं गैब का इल्म तो अल्लाह ही जानता है कि ये ज्यादा से ज्यादा एक महीने वाला है, एक महीना रहने वाला है, ये दो महीना रहने वाला है। बहुत सी ऐसी डेथ अभी हमने सुनी है पिछले दिनों कि डॉक्टर ने बता दिया था और फिर कुछ दिनों बाद वो मर्ज ऐसा था कि वाकई अल्लाह ताला ने फिर उसको मौत दे दी। तो अब आप देखें उनके घर वालों की कैफियत और उस शख्स की तैयारी देखें। वसीयत उसने कर दी, उसने कर्जे माफ करवाए, उसने लोगों से माफियां मांगी, उसने लेटर लिखे, उसने फोन किए। मैं खुद ऐसे कुछ लोगों को जानती हूं कि जब उनको अंदाजा हो गया और फिर उनका रवैया और उनका अपने बच्चों के बारे में हर चीज जो वो कर सकते थे इंसान होने के नाते मैक्सिमम उन्होंने किया, तो मैं और आप तो फिर जीरो पे खड़े हैं। बच्चों के बारे में बहुत सी चीजें हमने क्लियर नहीं की, वसीयत अभी तक नहीं लिखी, और कुछ लोगों ने माशाल्लाह लिख भी ली, और इसके अलावा नमाजें कर्ज है ना, हज कर्ज है, हमने करना है, हम कर सकते हैं, साहिब इस्तात हैं, अभी तक हज नहीं किया। वालन्ना से हिजुल बैती मन इस्तफा, तो कहां खड़े हैं? और रोजे अभी कर्ज हैं। सही लोग तो वो हैं, रमजान गुजरा, अगर रोजे उजरे शरई की बिना पर उनके रह गए हैं और फिर फौरन उन्होंने खत्म कर लिए और माशाल्लाह क्लियर हैं हम लोग, और कुछ लोग हैं महीनों के हिसाब से उनके रोजे रहते हैं और उनको कोई फिक्र नहीं है कि हम रोजा रख लें। और कुछ ऐसे खुशकिस्मत भी नजर आते हैं कि पीर और जुमेरात के दिन अगर ये बात खुली जाए, हमसे मुलाकात उनकी हो ही जाए, वो हमारे घर बैठे हैं बताएंगे तो नहीं, लेकिन ये कि अब फिर एक वक्त ऐसा आता है कि पता चलता है कि अच्छा ये रोजे से है, और फिर भूल जाते हैं कि घर मेहमान क्या आया था, कौन आया था, दिया क्या था, फिर अपने आप पे शर्मिंदगी होती रहती है कि इसने तो रोजा रखा, मैं इस जैसी क्यों ना हो सकी, मैंने क्यों नहीं रोजा रखा, ये कैसे रख लेती है नफल रोजा पीर और जुमेरात को, मैं क्यों नहीं रखती, ये कैसे तहज्जुद में उठ जाती है, आवाज आ रही होती है कि बाथरूम में कोई तहज्जुद के लिए उठकर वुजू कर रहा है, उठ रहा है, और मैं कहती हूँ नहीं अभी मैं इतनी अच्छी तो नहीं बनी, अभी मेरे अंदर इतनी कमियां, पहले वो दूर कर लूं फिर मैं ये तहज्जुद पढ़ूंगी। तो फिर साबिकून अव्वलून कैसे बनना है? साबिकून अव्वलून की सफ में जगह पैदा करें। वो कहते हैं ना कि बाज़ औक़ात इंसान खूबसूरत तो नहीं होता, क्या करता है, मेकअप करता रहता है, ढूंढता रहता है मेकअप, कौन सी लिपस्टिक और कौन सा लोशन और कौन सा वो चीज लगाऊं कि बस ऐसे लगे नेचुरल मेकअप हो मेरा, है ना, कि खूबसूरत तो नहीं है, मार के ही अपना चेहरा वैसा खूबसूरत बना लेंगे, थोड़ी देर के लिए तो लाली आएगी ना चेहरे पे। साबिकून अव्वलून, उन जैसा चेहरा बनाएं, उन जैसी उन दिल में तमन्ना तो पैदा करें, ख्वाहिश तो पैदा करें, उनके उनकी रीस तो करने की कोशिश करें, अपने दिल में ख्याल तो आए, तमन्ना तो हो, आरजू तो हो। अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हु दौड़ते भी रहे, भागते भी रहे, नेकियां करते भी रहे, सारी जिंदगी आरजू ही करते रहे कि काश कि मैं ऐसा होता। उम्र फारूक रजी अल्लाह अन्हु का वो वाकया कि मैं सोचती हूँ सहाबा ऐसे ही तो नहीं उनको दुनिया में जन्नत की बशारत मिली थी कि लोग उनके घर बैठे हैं जिनमें बिलाल हबशी भी हैं, सलमान फारसी भी हैं, غریب غریب جو غلام مسلمان اور بہت اللہ اور اللہ کے رسول کی نظروں میں ان کا مقام، ایسے لوگ ان کی محفل میں ان کے گھر کے صحن میں بیٹھے ہیں، اب ان سے پوچھ رہے ہیں کہ تم لوگ مجھے اپنی خواہش بتاؤ، ہر شخص سے اس کی خواہش پوچھ رہے ہیں، کوئی یہ خواہش بتا رہا ہے، کوئی دوسری، کوئی انفاق کی بتا رہا ہے کہ وہ پہاڑ جتنا مل جائے تو اللہ کی راہ میں صدقہ کر دے، دوسرا کہتا ہے کہ شہید ہونا چاہتے ہیں، مختلف لوگ اپنی خواہشیں آرزوئیں بتا رہے ہیں، آپ سوچیں ان کی خواہشات اور آرزوئیں میری اور آپ جیسی نہیں، وہ اپنی خواہشیں بتا رہے ہیں اور پھر پوچھتے ہیں امیر المومنین آپ ہی تو اپنی خواہش بتائیے نا، تو کیا خواہش بتاتے ہیں؟ کہ عمر کا یہ دل چاہتا ہے کہ عمر کا گھر، عمر کا صحن آپ جیسے لوگوں سے بھر جائے اور عمر ان کے درمیان میں بیٹھے، بلال حبشی، سلمان فارسی، خبیب اور اس طرح کے صحابہ سے عمر کا گھر بھرا ہوا ہو اور عمر ان کے درمیان میں بیٹھے۔ میں بعد میں بہت اکثر اس بات سے سوچتی ہوں کہ آپ نے بھی ایسے احد پہاڑ جتنی بات کیوں نہیں کہہ دی کہ احد پہاڑ کو جو ہے وہ صدقہ کر دیا جائے، اگر وہ سونا بن جائے مجھے مل جائے، یا پھر یہ کہ میں شہید ہو جاؤں، بس اتنی بات آپ نے کیوں نہیں کہہ دی، آپ نے ایسا کیوں کہا؟ پھر میں سوچ رہی تھی کہ آپ نے ایسا اس لیے کہا ہوگا کہ آپ ایک احد پہاڑ کو صدقہ کرنا نہیں چاہتے تھے، آپ ایک زندگی کو اللہ کی راہ میں شہید ہو جائے وہ نہیں چاہتے تھے، آپ کیا چاہتے تھے؟ آپ چاہتے تھے اتنے صحابہ جو اچھی اچھی باتیں کریں گے میں سارے کام کروں، ایک سعادت نہیں، ایک شہادت نہیں، کئی شہادتیں۔ آپ کو پتہ ہے حضرت عمر فاروق رضی اللہ عنہ نے دو دعائیں کی تھیں، ایک یہ کہ اللہ میں مدینہ رسول کو چھوڑنا نہیں چاہتا، مدینہ میں رہنا چاہتا ہوں، اور پھر یہ بھی دعا کی تھی کہ شہادت بھی چاہتا ہوں، اور کیسی شہادت ملی؟ مسجد نبوی میں ابو لولو فیروز نے آپ پر نماز فجر میں یا نماز جو بھی پڑھ رہے تھے اس میں آپ پر وار کیا، آپ زخمی ہو کر گرے اور بے ہوش ہو گئے، ہوش میں آئے تو پہلی بات یہ پوچھی کہ کیا مسلمانوں نے جماعت پڑھ لی تھی، ہوش میں آئے تو یہی بات پوچھی۔ تو یہ تھے صحابی، یہ تھے سابقون الاولون، کھیتوں کو دے لو پانی کہ بہ رہی ہے گنگا، کچھ کر لو نوجوانوں اٹھتی جوانیاں ہیں، جن زندگی کے مانگ کے لائے تھے چار دن، جن زندگی کے مانگ کے لائے تھے چار دن، دو آرزو میں کٹ گئے دو انتظار میں۔ ہماری آرزو کیا ہے؟ اچھا بیٹوں بچوں کی شادیاں کر کے مروں، اللہ مجھے اتنی مہلت دینا، اچھا وہ انہوں وہ بھی شادیاں ہو گئیں، اللہ تعالیٰ مجھے پوتے پوتیوں کی خوشیاں دکھانا، اللہ مجھے نواسے نواسیوں کی خوشیاں دکھانا، اچھا وہ بھی دیکھنی۔ اب جو ہے نا، اب نواسی کے بھی بچہ ہونے والا ہے، اب پوتے کے بھی، اب اللہ مجھے اس کی بھی خوشیاں دکھانا۔ یعنی زیادہ سے زیادہ جتنی بھی ہماری خواہشات ہوتی ہیں دنیا سے متعلقہ، وہ ایک کوئی فون کر رہا تھا اپنے رشتہ داروں کو، اور وہ بزرگ خاتون فیملی میں رہتی ہیں، تو پہلے ایک پوتی کی فکر اس کی شادی ہوئی، پھر دوسری پوتی کی فکر اس کی شادی ہوئی، پھر انہوں تیسری پوتی کی فکر نواسی کی اس کی، تو جنہوں نے فون کیا انہوں نے پوچھا کہ اب آپ کی کس پوتی کے لیے دعا کرنی ہے؟ اس میں کوئی حرج نہیں کہ ہم یہ دعائیں نہ کریں، لیکن کیا اس کی بھی فکر ہے کہ جنت نہیں چاہیے، جنت الفردوس چاہیے؟ کیا اس کی بھی فکر ہے کہ مجھے اللہ رب العالمین کو راضی کرنا ہے؟ کیا اس کی بھی فکر ہے کہ میرا شمار جو ہے اصحاب المیمنہ میں ہے؟ آپ اپنے آپ سے پوچھیں کیا میرے عمل ایسے ہیں کہ میں اصحاب المیمنہ میں چلی جاؤں، اور کیا میرا کوئی عمل ایسا ہے کہ میں سابقون الاولون میں چلی جاؤں؟ اس میں تو میں اور آپ کہتے ہیں کہ خیر ہے، خیر ہے، مداحنت، بٹرنگ، اور توجہ نہیں دیتے، کوئی بات نہیں، چھٹیاں کر لیں کلاس سے، کوئی بات نہیں، نمازیں قضا ہو جائیں، کوئی بات نہیں، ٹیسٹ ہم نے نہیں دیے، کیا ہوا میں نے دو چار جملے ہی تو بول دیے ہیں، کسی کو جو بول دیے ہیں، تھوڑی سی غیبت چغلی تو کی ہے نا، تھوڑا سا ہی تو ہم نے، ایک ہی گھر تو لیا ہے سود پر، ایک ہی کاروبار تو ہے سود پر جو کر رہے ہیں، تھوڑا سا جھوٹ ہی تو بولتے ہیں۔ تو گناہوں کی باری آتی ہے تو تھوڑا تھوڑا کر کے نڈر اور دلیر ہوتے جاتے ہیں۔ حضرت علی رضی اللہ عنہ نے کہا گناہ کے چھوٹا ہونے کو نہ دیکھ، اس ہستی کی عظمت کو دیکھ جس کی تو نافرمانی کرتا ہے۔ اور پھر ایک موقع پر حضرت علی رضی اللہ عنہ نے فرمایا جب گناہ کرنے کو دل چاہے تو کسی ایسی جگہ چلا جا جہاں خدا نہ ہو۔ جب میں سورۃ الرحمن کی آیتیں پڑھا رہی تھی نا، اس وقت میں نے سوچا تھا یہ کال بتاؤں گی، ابھی یہ ابھی بتاتی ہوں، جس میں ہے نا کہ تم سرحدوں سے بھاگ کے دیکھو، بھاگ سکتے ہو تم، بھاگ نہیں سکتے نا، تو تم بھاگ نہیں سکتے، اور دیکھیں اس وقت مجھے یاد تھا اور میں بتا نہیں سکی، اور آج میں نے سوچا نہیں تھا اللہ نے میرے منہ سے نکلوا دیا۔ تو یہ اللہ کی قدرت اور اللہ کے کرشمے ہیں، اور علم کبھی نقصان نہیں دیتا، ہر حال میں فائدہ ہی دیتا ہے۔ اللہ تعالیٰ مجھے اور آپ کو عمل کرنے والا بتائے. ان ھذا لھو حق الیقین. اور سورت واقعہ کی آخری آیت کیا ہے؟ فسبح بسم ربک العظیم. پس تسبیح بیان کر اپنے رب عظیم کے نام کی. حضرت عقبہ بن عامر جوہنی کی روایت ہے کہ جب یہ آیت نازل ہوئی تو رسول اللہ صلی اللہ علیہ وسلم نے حکم دیا کہ اس کو تم لوگ اپنے رکوع میں رکھو, رکوع میں سبحان ربی العظیم کہا کرو. اور جب سبح اسم ربک العالی سورت اعلیٰ نازل ہوئی تو آپ نے فرمایا اسے اپنے سجدے میں رکھو, سبحان ربی العالی کہا کرو. اس سے کیا بات پتہ چلتی ہے؟ کہ رسول اللہ صلی اللہ علیہ وسلم نے نماز کا جو طریقہ مقرر کیا اس کے چھوٹے چھوٹے اجزاء بھی قرآن پاک کے اشاروں سے آپ نے اخذ کیے. اللہ کی تسبیح بیان کریں, سبحان اللہ و بحمدہ سبحان اللہ العظیم, اور بھی سبحان اللہ, اور بھی تسبیح کے مختلف انداز ہیں. تو اللہ تعالیٰ مجھے اور آپ کو بہترین مسلمان بنائے. نماز پڑھیں گے تو یہ بھی تسبیح ہے, نماز کے اندر جو تسبیحات کریں گے اور اللہ کی وہ تسبیحات ہیں. اور رکوع اور سجود کے درمیان کی دعائیں بھی اگر یاد کر لیں تو بڑی بات ہے. کچھ سمجھ نہیں تھی, چھوٹی سی تھی, میرے دادا پڑھا کرتے تھے اور کچھ دعائیں میں نے رکوع اور سجدے کی اپنے دادا سے سن کر یاد کی. اور میں کہتی ہوں کہ اب ہم جو ہیں وہ بڑے ہو رہے ہیں, بڑے ہو گئے ہیں, دادی اور نانی, دادا اور نانا کے مقام پر کھڑے ہیں, تو آئیے بہترین دادا اور نانا بنے, بہترین دادی اور نانی بنے کہ بچے ہمیں دیکھ کر وہ کام کرنے لگیں. دیکھ کر ہم پڑھیں, اگر نماز کے بعد بیٹھ کر ذکر کر رہے ہیں تو ہمارے بچے ہمیں دیکھ کر کرنے لگیں, ہمارے پوتے پوتیاں, ہمارے نواسے نواسیاں, جو بھی ہمارے قریبی لوگ ہیں. اور اسی طرح آئیے پوری زندگی کو جو ہے نا وہ تسبیح بنا دیں. پرندے بھی اللہ کی تسبیح بیان کرتے ہیں نا, کائنات کا ذرہ ذرہ کرتا ہے. تو آئیے میں اور آپ بندگی میں اپنی جوانی کو فنا کر دیں, جوانی کو پرانا کر لیں اور اس زندگی کو ختم کر دیں اللہ کی بندگی میں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.